बिस्मिल्लाह रहमान रहीम। नाज़रीन अस्सलामु अलैकुम। अंदाज़े जहाँ के साथ मोहम्मद मेहदी शराफ़त हाज़िर है। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir और हमारी वेबसाइट का पता है urdu.sahartv.ir। और अंदाज़े जहाँ में आज हमारी गुफ्तगू का मौजू है कुरान सोजी और उसके अहदाफ। तो लीजिए मुलाहिज़ा फरमाइए अंदाज़े जहाँ। नाज़रीन अमरीका के बदनाम ज़माना पादरी टेरी जोन्स ने एक बार फिर कुरान करीम की बेहुरमती करके दुनिया भर के मुसलमानों के दिलों को मजरूह किया। अमरीका के इस पादरी ने जो इससे पहले भी कुरान करीम की बेहुरमती और कुरान सोजी के बाइस काफ़ी बदनाम और मनफूर हो चुका है, गुज़श्ता दिनों एक बार फिर कुरान करीम और एक ऐसी तस्वीर को जिसके लिए उसने दावा किया कि रसूल इस्लाम सल्लल्लाहु अलैहि वसल्लम की थी, नजर आतिश किया। टेरी जोन्स की इस मजमूम हरकत पर ईरान, पाकिस्तान और हिंदुस्तान में मुसलमानों की जानिब से शदीद रद्द अमल सामने आया है। ईरान की वजारत खारजा ने इस इकदाम की सख्त अल्फाज में मजम्मत की। ईरान ने इसी के साथ OIC से मुतालबा किया है कि इस किस्म की घिनौनी हरकतों को रुकवाने के लिए जो दुनिया के तकरीबन 1.5 अरब मुसलमानों के दिलों को मजरूह करती हैं, ज़रूरी इकदाम किया जाए। पाकिस्तान में भी सेनेट ने एक करारदाद पास करके इस घिनौनी हरकत की मजम्मत की है और पाकिस्तान की वजारत खारजा ने भी एक बयान जारी करके इस हरकत को खिलाफ इंसानियत करार दिया है। हिंदुस्तान में भी मुसलमानों ने इसके खिलाफ एहतजाजी इज्तिमात और मुजाहरे किए हैं, जबकि हिज़्बुल्लाह लबनान ने इसको एक मुनज़्ज़म साजिश करार दिया है जिस पर एक ख़ास मकसद के तहत तसलसल के साथ अमल किया जा रहा है। अफगानिस्तान के शिया उलमा की कौंसिल ने भी इस घिनौनी हरकत की मजम्मत की है और मुस्लिमीन आलम से अपील की है कि इस पर खामोश न रहें बल्कि शदीद तरीन एहतजाज नोट कराएं। लेकिन खादिमुल हरमैन शरीफैन का लकब अपनाने वाली आले सऊद की हुकूमत समेत अरब हुकूमतों ने मुसलमानों की आसमानी किताब कुरान करीम की बेहुरमती और इस्लाम और मुसलमानों के खिलाफ इस मुनज़्ज़म आलमी साजिश पर बदस्तूर खामोशी अख्तियार कर रखी है और कहीं से कोई भी आवाज़ इस घिनौनी साजिश की मजम्मत में सुनाई नहीं दे रही है। तो आइए चलते हैं इस्लामाबाद स्टूडियो, जहां पाकिस्तान के सीनियर तज़िया निगार नज़ीर हुसैन साहब मौजूद हैं। उनसे गुफ्तगू का आगाज करते हैं। नज़ीर हुसैन साहब, अस्सलाम वालेकुम जनाब।
जी शराफत साहब, अस्सलाम वालेकुम।
जी नज़ीर हुसैन साहब, बदनाम ज़माना अमरीकी पादरी टेरी जोन्स ने एक बार फिर कुरान सूजी की मजमूम हरकत की है, इस वक्त इस हरकत का मकसद क्या हो सकता है?
देखिए जी, आपने अपने इब्तदाइये में भी ये बात कही है कि इस पादरी की तरफ से ये कोई पहली बात हरकत नहीं है
जी,
ये बार बार इस हरकत को किए जा रहा है। और इस बात से दो चीज़ें आया हैं। एक चीज़ तो यह आया है कि अमेरिका जो अपने आप को एक बहुत लिबरल डेमोक्रेटिक और आज़ादी पसंद एक मुल्क करार दिया जा कहलाता है
जी,
वहाँ इस इन चीज़ों को फ़रोग दिया जा रहा है, वहाँ इन चीज़ों को हवा दी जा रही है। और दूसरी ये बात आपको बताना है कि ख़ुद अमेरिकी हुकूमत भी इस सिलसिले में कुछ नहीं कर रही, हालांकि वहाँ भी हमारे मुसलमान भाई बसते हैं, आबाद हैं
जी।
और जैसे अपने आपने अपने इब्तदाइया में फरमाया कि दुनिया में इस वक्त 1.5 अरब जो मुसलमान हैं उनके जज्बात के साथ ये खेलने की एक मजमूम साजिश है, और जिसके पीछे मैं दो चीज़ें समझता हूँ। एक तो यहूदी जो साजिश है वो कारफरमा है, और दूसरा ये आप बिल्कुल देखिए हमारे पे मुसलमानों पे 9/11 के बाद एक ही इल्ज़ाम आयद कर दिया गया था कि हम मुसलमान जो हैं वो फंडामेंटलिस्ट हैं, बुनियाद परस्त हैं, हम लोग वायलेंस को पसंद करते हैं, हम तशद्दुद को पसंद करते हैं, मार धाड़ को पसंद करते हैं। लेकिन ये पादरी का केस, और आपको याद है कि ओस्लो में भी
जी
अभी एक पिछले साल एक शख्स ने 70-80 बेगुनाह अफराद को मार दिया था, ये एक हम एकेडमिक्स में कह रहे हैं कि रेडिकलाइजेशन ऑफ वेस्टर्न जो सोसाइटी है वो हो रही है। मैं माफ़ी चाहता हूँ, इसका मैं उर्दू तर्जमा नहीं कर पाऊँगा, कि मुस्लिम लोगों के खिलाफ जो मगरबी दुनिया है उसमें एक जज्बात जो हैं वो भड़काए जा रहे हैं, जानबूझ के इसकी मज़ूम साजिश की जा रही है। और जैसे मैंने अर्ज़ किया कि इसके पीछे मुहरकात वही हैं, एक तो सिहूनी और यहूदी लॉबी है जो इसको हवा दे रही है। आपको याद है कि फ़लस्तीन का इशू जो है या फ़लस्तीन का मसला जो है वो सिर्फ मुसलमानों का या यहूदियों का नहीं है, वहाँ क्रिश्चियन भी आबाद हैं और क्रिश्चियन भी उस जगह को बहुत रेवरेंस देते हैं। लिहाजा जैसे वहाँ पे एक तसव्वुर किया जाता है कि ये मसला सिर्फ यहूदियों को मुसलमानों का है, यहाँ भी अब एक नए तरीके से इसको हवा दी जा रही है कि मुसलमानों में और ईसाइयों में एक किस्म की लड़ाई पैदा करके, और यहूदी सहूनी साजिशें जो हैं वो अपनी नाकाम और नापाक अजाइम को हवा देने की कोशिश कर रही हैं। लेकिन मैं ये बात आपको ये बताना चाहता हूँ कि इस इल्ज़ाम में वहाँ का माशरा और वहाँ की हुकूमत दोनों शामिल हैं। और आपको याद है कि ये कोई, जैसे आपने भी अपने इब्तदाई में फरमाया कि ये पहला वाक़या नहीं है, इससे पहले भी ये गुज़िश्ता बरस इस पादरी ने यही बात की थी। और इसके अलावा आपको याद होगा कि अफ़गानिस्तान में भी अभी 2-3 महीने पहले यही मज़मूम हरकत जो है वो दोहराने की कोशिश की गई है। लेकिन आपने जैसे अभी फरमाया कि अफसोसनाक सूरत हाल ये है कि OIC, जिसको मैं OIC कहता हूँ, यानी सुनते हैं, देखते हैं, लेकिन कुछ नहीं बोलते, और हमारे वो ममालिक, अरब ममालिक और इस्लामी ममालिक जो इस वक्त अमेरिका की ताबेदारी में हैं, वो चलें अगर ईरान का साथ नहीं देते, पाकिस्तान का साथ नहीं देते, किसी मुल्क का साथ नहीं देते, लेकिन जब मज़हब पे कदगन लगाई जाए, जब हजूर सल्लल्लाहु अलैहि वसल्लम की हैसियत और शख्सियत पे यह कदगन लगाई जाए, तो कम अज़ कम उस वक्त तो इस्लामी बेदारी का सबूत दिया जाना चाहिए। लिहाजा मैं समझता हूँ कि दोनों तरफ मुस्लिम माशरे में भी ये बेहिसी की एक अजीब सी लहर है, और हकूमती सतह पर भी अगर इस सिलसिले में आगे बातें नहीं की गईं और एक फोर्सफुल ओपिनियन नहीं लिया गया, तो मैं समझता हूँ कि ये मज़मूम साजिश जो है शायद कामयाब हो जाए और मुसलमानों और ईसाइयों के दरमियान एक खलीज को वसी कर दिया जाए, और इस खलीज का फ़ायदा जो है वो ये सहूनी और यहूदी लाबी को और यहूदी लोगों को जो है वो पहुँचने का अंदेशा है।
बहुत बहुत शुक्रिया जनाब नज़ीर हुसैन साहब। और नाज़रीन, हमारा राबिता इस वक्त टेलीफोन लाइन के ज़रिए बरकरार हुआ है ओस्लो में मुक़ीम पाकिस्तान के एक मुमताज़ दानिश्वर और तज़िया निगार हैदर हुसैन साहब से। हैदर हुसैन साहब, अस्सलाम वालेकुम जनाब।
जी वालेकुम सलाम।
जनाब, अभी अमेरिका में जो कुरान सोजी की जो मज़मूम हरकत हुई है, आपके ख्याल में इसके मुहर्रिकात इस मौजूदा हालात के तनाजुर में क्या हो सकते हैं?
जी, इसमें कई अनासिर हैं जो इसके पीछे हैं। असल में अमेरिका में
जी
जो दाएं बाजू के इंतहा पसंद ईसाई ग्रुप है वो बहुत ज्यादा ताकतवर हैं, और
जी
खास तौर पे जिस साल इलेक्शन होने वाला हो अमेरिका में बहुत सारी चीजें जो है वो सियासी पस मंजर भी रखती हैं। कोशिश ये है कि किसी तरह से इस्लाम को, क्योंकि अमेरिका में बहुत तेजी के साथ इस्लाम फैल रहा है
जी
और कई ऐसी रियासतें हैं अमेरिका की कि जहां पर मुस्लिम वोट जो है वो इस बात का तायुन कर सकता है कि उस रियासत के जो इलेक्ट्रोल कॉलेजेट है, जो उसके जो उनकी जो वोट है जो प्रेसिडेंट इलेक्शन में इस्तेमाल होते हैं, वो वहां पे मुसलमान जो है वो डिसाइडिंग फैक्टर साबित हो सकते हैं। यानी अगर वो तमाम मुसलमान किसी एक खास कैंडिडेट की तरफ उनका झुकाव हो जाए और वो अपने तमाम वोट उधर डाल दें, तो ये मुमकिन है कि 10 से 11 रियासतें ऐसी हैं अमेरिका की जहां पर जो वोट है वो उसका फैसला आम उससे हट के हो सकता है। तो एक तो ये वजह है जो सियासी तौर पे इस वक्त फिलहाल जो हमें नजर आती है। दूसरी एक जनरल वजह है जो हमें मुसलसल 9/11 के बाद से अमेरिका में इस्लाम के खिलाफ एक शदीद जो हमें एक रवैये नजर आते हैं लोगों के, और मस्जिदों पे, उसमें मस्जिदों पे हमले करना भी शामिल है, मुसलमान टैक्सी ड्राइवरों पर चाकू से भी हमले हुए हैं, अभी कुछ अर्से पहले हुई सेंटर न्यूयॉर्क पे एक पेट्रोल बम का हमला किया गया, दूसरी अमेरिका की रियासतों में जो है मस्जिदों पर हमले किए गए। तो ये एक तो उस सिलसिले की एक कड़ी है कि मुसलमानों को मुश्तइल करना इसका मकसद है कि इसका रिएक्शन दूसरे मुस्लिम ममालिक में हो और उसके जवाब में कहा जाए कि देखें जी इस्लाम जो है वो एक दहशत पसंदी का मुल्क है और इस्लाम जो है वो तशद्दुद पे लोगों को उभारता है, जबकि ये खुद कोशिश ये की जा रही है कि इस तरह से अरबों मुसलमानों के जज्बात से खेलना। अभी हमारे सामने अफगानिस्तान का वाकया मौजूद है कि जहां पर अमरीकी फौजियों ने कुरान जो है वो जमा करके उनको आग लगाने की कोशिश की और वहां पे ये कुछ लोगों ने उनको जले हुए कुरान उन्होंने देख लिए। तो ये एक तो ये कि सबसे पहले उनकी नजर में कोई रिस्पेक्ट नहीं है, ना तो वो बाइबल की रिस्पेक्ट करते हैं ना वो कुरान की रिस्पेक्ट करते हैं, उनके लिए कुरान भी जो है वो एक आम सी किताब है जैसी वो दूसरी किताबें समझते हैं, एक तो बात ये। दूसरी जो एक मुस्लिम दुश्मनी की जो इंतहा है उनकी सोच के अंदर वो भी हमें कारफरमा नजर आती है कि एक तो वैसे ही जनरल उनके लिए कोई यानी इलामी किताबों की वो तकद्दस नहीं है जो हम मुसलमानों में देखते हैं, एक तो बात एक ये है। दूसरा फिर इस्लाम दुश्मनी है जो हम देख रहे हैं मुसलसल, यानी पिछले 10 11 12 साल से जिस तरह से 9/11 के बाद अमेरिका में जो इस्लाम दुश्मनी का एक एक शोर उठा है और जिस तरह से एक अक्सरियत जो है अमरीकी दाएं बाजू के इंतहा पसंदों की जो कि जाहिर है कि उसमें अक्सरियत जो है ईसाई है और वो ये चाहते हैं कि किसी तरह से मुसलमानों को अमेरिका से बेदखल किया जा सके, उनको दबा के रखा जा सके, उनको किसी तरह से मुत्तहिद ना हो दिया जाए, उनको तकसीम किया जाए। तो कोई बहाना वो हाथ से जाने नहीं देते जिस तरह से वो यानी मुसलमानों को निशाना बनाए और उनके जो यानी मुकदस किताब है उसको निशाना बनाए। अक्सर ये होता है कि हम देखते हैं टीवी डिबेट्स वगैरह में जब भी दहशतगर्दी की बात होगी तो वो उनकी तान इस बात पर दलील पर टूटती है कि जनाब इसकी तालीम जो है वो कुरान देता है, हालांकि चाहे उन्होंने कुरान कभी पढ़ा भी ना हो और उसकी तालीमात से वाजे तौर पर वाकिफ भी ना हो, लेकिन एक जनरल स्टेटमेंट ये बन गया है अमेरिका में कि जी मुसलमान इसलिए दहशतगर्द हैं क्योंकि कुरान जो है वो उनको यानी एक झूठ है जो बार बार बोला जाता है और झूठ ये इतनी दफा बोला जाता है कि कोई आदमी ये जहमत भी गवारा नहीं करता कि वो कुरान जो इंसानी जान की हुरमत के लिए बार बार तलकीन करता है, जो एक इंसानी कत्ल को एक इंसानियत के कत्ल के मुतरादिफ करार देता है, उस किताब पर ये झूठा इल्जाम लगाना कि जनाब कुरान जो है वो तशद्दुद पर उभारता है। तो अमेरिका में मेरे ख्याल में एक जनरल एक तो दो तरह की सूरत है, एक तो सियासी मैंने बताया कि वजह है कि उसमें मुसलमान वोट को के तनाजुर में सूरत हाल है, दूसरी जो है वो एक जनरल नफरत है इस्लाम के खिलाफ मुसलमानों के खिलाफ, और तीसरा जो है वो एक एक ऐसा रवैया है जो किसी भी किस्म की इलामी किताबों के लिए कोई उनके लिए मतलब अहमियत नहीं रखता। तो ये सारे अवामिल हैं जो मिल गए हैं और जिसकी वजह से ये टेरी जोन साहब जो हैं ये पहले भी ये हरकत कर चुके हैं, अब दोबारा इन्होंने ये हरकत की है कि कुरान को इन्होंने जलाने के बाद ये कोशिश साबित करने की कोशिश की है कि जी ये यानी तवज्जो दुनिया की इस तरफ के भाई इस्लाम को ये शायद इस तरह साबित कर सकेंगे, इस्लाम एक एक तशद्दुद पर मबनी मजहब है और कुरान जो है वो एक ऐसी किताब है जो तशद्दुद उभारती है। मैं समझता हूँ इसका उल्टा रिएक्शन होगा और मुसलमानों को चाहिए ये कि इसका ज्यादा पुरान तरीके से एहतजाज पुरान एहतजाज करके इसका सबूत दें बजाय इसके कि कोई मुश्तइल होकर इसका जवाब दें, एक क्योंकि हम बहरहाल हम बाइबल की भी रिस्पेक्ट करते हैं, हम तौरात की भी इज्जत करते हैं, हम कुरान की भी इज्जत करते हैं, तो हम ज्यादा हमें चाहिए कि हम बजाय इसके कि हम हमारी तरफ से कोई जज्बाती इसका रद्दअमल हो, हमें चाहिए कि एक इस तरह से पूरी मुस्लिम दुनिया के अंदर एक ऐसा मुजाहरा हो जिसमें तमाम एक दिन मुकर्रर करके तमाम मुस्लिम ममालिक और एक पुरम मुजाहरा करके ये साबित करें कि जनाब देखिए हम इस हरकत के खिलाफ हैं और हम इसकी मजम्मत करते हैं लेकिन हम पुरम अंदाज में करते हैं।
जी बहुत बहुत शुक्रिया जनाब, लाइन पर रहिएगा जी। और चलते हैं दिल्ली स्टूडियो जहाँ हिंदुस्तान के मुमताज दानिश्वर अख्तरुल वासे साहब मौजूद हैं। अख्तरुल वासे साहब अस्सलाम वालेकुम जनाब। जी जनाब आवाज अख्तरुल वासे तक शायद आवाज नहीं पहुंच रही है। जी नजीर हुसैन साहब ये हालिया जो वाकया हुआ है कुरान सोजी का,
जी फरमाइए अशरफ साहब,
इसका अमेरिका के आइंदा सदारती इलेक्शन से क्या ताल्लुक हो सकता है?
देखिए अभी हैदर साहब ने हौसलों से ये बात की तो है लेकिन मुझे कोई ज़्यादा इसकी समझ नहीं आ रही कि इसका कोई असर जो है वो अमेरिकी सदारती इंतखाबात पे होगा। आपको भी मालूम है, हमारे नाज़रीन भी जानते हैं कि अमेरिका में एक यहूदी लॉबी है वो बहुत स्ट्रॉन्ग है और न्यूयॉर्क में उनकी बहुत बड़ी एक स्ट्रांग होल्ड है। और कहा भी ये जाता है कि अमेरिकन जो यहूदी लॉबी है उसके बगैर तो आप अमेरिकन सदारती इंतखाबात क्या, आप तो सदारती उम्मीदवार जो हैं वो भी नहीं चुन सकते। तो लिहाजा उनकी तो एक लॉबी है बहुत स्ट्रांग है, जिस पे बहुत सी एकेडमिक बुक्स भी आ चुकी हैं, किताबें भी आ चुकी हैं और तज्जिये भी आ चुके हैं, और ये बात रोज़े रोशन की तरह आया है कि उनका एक बहुत रोल है। लेकिन मुझे ये कहने की इजाज़त दीजिए कि अमेरिका में इस किस्म की कोई मुस्लिम लॉबी मुझे नज़र नहीं आती। बटे हुए हैं वहाँ पे लोग, अरब लॉबी है लेकिन मुस्लिम लॉबी के नाम से कोई ऐसी मुझे वहाँ पे एक सूरत हाल नहीं नज़र आती। अमेरिका में जाने का मुझे इत्तेफाक हुआ है, वहाँ मुस्लिम आबादी बहुत सी कंसनट्रेटेड आबादी है, शिकागो में है और दूसरी स्टेट्स में हैं, लेकिन वहाँ सियासी तौर से इतनी कोई वो ज़्यादा मौसर और मुहर्रिक नहीं है। लिहाजा मैं नहीं समझता कि इसके पीछे कोई ऐसी चीज़ हो कि जिससे अमेरिका के सदारती इंतखाबात में जो है वो कोई खातरखा इजाफे का या कोई असरअंदाज होने का कोई अंदेशा हो। दूसरी तरफ आप ये देखिए कि कुछ हमारे मुसलमान जो वहाँ के अकाबरीन हैं, सियासी अकाबरीन कहें, वो तो खुद कुछ पॉलिटिकल पार्टीज का हिस्सा हैं, डेमोक्रेटिक पार्टी का हिस्सा हैं, रिपब्लिकन पार्टी का हिस्सा हैं। तो मैं नहीं समझता कि इसका कोई ख़ास असर जो है वो अमेरिका के इंतखाबात में कुछ होने, हाँ अगर किया जाए मुस्लिम जो लॉबी है वो स्ट्रांग हो, कंसंट्रेट हो और अपना मौकफ जो है वो पेश किया जाए तो शायद ये लॉबी जो है वो ज़्यादा मौसर तरीके से काम कर सके। लेकिन ताहाल मेरे इल्म में ऐसी कोई बात नहीं है कि वहाँ कोई मुसलमान लॉबी जो है वो इतना भरपूर रोल अदा कर रही है जितना कि यहूदी और सहूनी लॉबी कर रही है। हाँ अरब लॉबी ज़रूर मौजूद है लेकिन वो अरब काज को जो है प्रमोट कर रही है। दूसरी बात आपसे भी ये भी कहना चाहूँगा कि एक सूरत हाल बहुत ख़तरनाक हद तक ये भी है, जैसे मैं पहले गुजारिश कर चुका हूँ कि मुस्लिम दुनिया में भी एक बेहसी की लहर है। आवाम तो शायद सड़कों पर निकल आते हैं और निकल आएंगे लेकिन हमारी जो मुसलमान सो कॉल्ड हुकूमतें हैं उनको एक भरपूर अंदाज में एक चीज़ जो है वो सामने लानी चाहिए। मैं जो हमारे ओस्लो से भाई हैं उनसे बिल्कुल इतफाक करता हूँ कि मजहबी तौर से इस्लाम ने ये बात बिल्कुल अयां है कि हम तमाम नबी कुराम पे, तमाम पैगम्बरान पे इतमाद और ईमान रखते हैं। खुदा ना खासा अगर एक भी नबी पे हम ईमान ना लाएं तो हमारा ईमान जो है, हमारा इस्लाम जो है कामिल नहीं होता। इस तरह इस्लामी किताबें भी हैं। लिहाजा ठीक है वायलेंस एक अमरी लहर है जो होना भी चाहिए, लेकिन जो मुसलमानी तालीमात हैं उनको सामने लाया जाए, उनको बावर करवाया जाए और उनके तहत जो है वो लोगों को बताया जाए, इंटरनेशनल मीडिया के थ्रू बताया जाए कि इस्लाम जो है वो किस कसम। देखें इशू ये है कि एक एलिमेंट से, चाहे वो कोई भी एलिमेंट हो इस्लामी दुनिया में, उसको आप हाईलाइट करके और पूरी इस्लामी दुनिया पे नहीं थोप सकते।
जी
इसी तरह से टेरी जॉन्स का जो वाक़या है ये एक एक ख़ास, एक मैंने जैसे अर्ज़ किया पहले, मेरी अपनी एक ज़ाती राय है, एक ख़ास अमल का नतीजा है और ख़ास अमल को वो उभारने की नाकाम कोशिश कर रहे हैं। लिहाजा पूरी इस क्या कहते हैं यूरोपियन दुनिया को या मगरबी ममालिक को, सारों को ये नहीं कहा जा सकता वो इनटॉलरेंट हैं या वो इम्पेशेंट हैं या वो वायलेंस हैं या मुसलमानों के साथ वो एक तरह का एक सलूक चाहते हैं। लेकिन एक बात आप ये याद रखिए कि इस वक्त मगरबी दुनिया में और ख़ास तौर से अमेरिका के टेलीविज़न नेटवर्क पे एक कॉन्सेप्ट को ज़्यादा हवा दी जा रही है जिसको हम इस्लामोफोबिया कहते हैं, यानी कि इस्लाम के नाम से वो लोग जो हैं वो घबराते हैं, डरते हैं और उसके तहत वो सारी चीज़ें रिएक्ट करते हैं। ये बात बिल्कुल सही है। अमेरिका के एक इदारे ने हाल ही में एक रिसर्च की है जिसमें यह बताया गया है कि दुनिया की जो मुसलमान आबादी है वो बड़ी तेज़ी से बढ़ रही है और ख़ास तौर से जो अमेरिका के सियाफाम लोग हैं वो बड़ी तेज़ी से, क्योंकि उनके साथ डिस्क्रिमिनेशन बहुत ज़्यादा की जा रही है, वो बड़ी तेज़ी से इस्लाम को जो है कबूल कर रहे हैं। लिहाजा उनको ये ख़तरा है कि अगर ये इसी तरह कन्वर्जन रही बहुत ज़्यादा तो शायद वहाँ की जो मुस्लिम आबादी है वो बहुत हद तक बढ़ जाए, और अगर वो बढ़ जाती है तो शायद आइंदा 10-15 सालों में ये उनको एक सियासी तौर से भी, माशर्ती तौर से भी और माशी तौर से भी एक बहुत बड़ा ख़तरा है। देखिए जैसे इस वक्त यूरोप में भी आप देखें, एंजेलिका मॉर्कल जो जर्मन की चांसलर
जी
हैं उन्होंने एक मल्टीकल्चरलिज्म यानी कि दुनिया, उनके जर्मनी में جو ایک پالیسی تھی کہ دی ہمارے ہاں دنیا کے مختلف جو کلچر ہیں وہ کام کرتے ہیں، اب انہوں نے اس پالیسی کو رد کر دیا ہے اور انہوں نے کہا جی کہ یورپ میں اور خاص طور سے جرمنی میں صرف ایک کلچر ہے، وہ یورپین کلچر ہے، جس نے یہ کلچر اڈاپٹ کرنا ہے وہ کرے، باقی جس نے نہیں کرنا وہ بے شک چلا جائے یہاں سے۔ اس طرح آپ برطانیہ کو دیکھیں، وہاں پہ اسٹرکٹ امیگریشن شروع ہو گئی ہے، اور کچھ اور ممالک میں بھی جب تک آپ اس ملک کی لینگویج نہیں جانتے آپ کو وہاں کا ویزا ایشو نہیں کیا جاتا۔ لہٰذا یہ بہت سی ایسی چیزیں ہیں جو یہ باور کروا رہی ہیں کہ دنیا میں جو مسلم آبادی ہے وہ بڑی تیزی سے بڑھ رہی ہے۔ ظاہر ہے آپ کو معلوم ہے کہ ہمارا جو ایک کانسیپٹ بھی ہے کہ مسلمان جو ہیں جتنے زیادہ ہوں گے اتنے ہی وہ دوسروں کے لیے خطرہ ہوں گے، لہٰذا میں سمجھتا ہوں کہ اس کے پیچھے یہ ایک ایلیمنٹ بھی کار فرما ہے کہ اس وقت یورپ میں اور امریکہ میں اور کینیڈا میں جو مسلم آبادی ہے بہت حد تک بڑھ رہی ہے، اس سے ان کو سیاسی، معاشرتی اور معاشی خطرات ہیں جو آئندہ 10-15 سالوں میں ان کے لیے ایک بہت بڑا خطرہ اور چیلنج بن جائیں گے۔ لہذا ٹیری جونز صاحب اور ان کے پیچھے جو بھی ایک لابی ہے وہ یہ ہوا دے رہی ہے کہ مسلمان جو ہیں یا نوزب اللہ قرآن جو ہے ان کی تعلیمات جو ہیں وائلنٹ ہیں، دہشت گردی کی طرف جاتی ہیں، ان کو ڈسکریج کرنے کے لیے یہ چیز کی جا رہی ہے۔ آپ یہ دیکھیں کہ جو امریکہ کی جیلیں ہیں وہاں پہ جو مسلم پریچرز ہیں وہ بہت زیادہ اچھا کام کر رہے ہیں، اور جس وجہ سے جو ہے وہاں کے لوگ جو ہیں سیاہ فام لوگ جو ہیں وہ کنورٹ ہو رہے ہیں بہت زیادہ۔ لیکن اس ضمن میں آخری بات یہ کہنا چاہوں گا کہ مسلمان ممالک کو بھی، مسلمان لوگوں کو بھی سیکٹیرینزم کو چھوڑ کے خدا کا واسطہ ہے کہ حضور صلی اللہ علیہ وسلم کی ذات اقدس اور قرآن کے لیے اکٹھا ہونا پڑے گا، یک جان ہونا پڑے گا، ورنہ اس قسم کے حملے شاتم رسول جو ہے رشدی کے وقت سے شروع ہوئے ہیں اور ابھی تک ان کا کوئی کلا کما نہیں کیا جا رہا۔
شکریہ نذیر حسین صاحب، اور لندن دہلی اسٹوڈیو سے ہمارا رابطہ برقرار ہو گیا ہے جہاں پروفیسر اختر الواسع صاحب موجود ہیں۔ اختر الواسع صاحب السلام علیکم جناب۔
اختر السلام ورحمۃ اللہ وبرکاتہ۔
اختر الواسع صاحب، کبھی امریکی پادری تو کبھی امریکی فوجی، یہ ان کی جانب سے اس قسم کی حرکتیں ہوتی رہتی ہیں، قرآن سوزی کی جاتی ہے، قرآن کی بے حرمتی تسلسل کے ساتھ ہو رہی ہے، ہدف کیا ہے؟
دیکھیے، ہدف ایک تو یہ ہے
جی
کہ جیسا کہا گیا تھا کہ اسلام فوبیا کا یہ منطقی نتیجہ ہے جو کہ سامنے آیا ہے
جی،
ایک نفرت کا ماحول تیار کیا گیا ہے، ایک بدنام کرنے کی کوشش کی گئی ہے، تا اسلام کی اور قرآن کی تعلیمات کو مسخ کر کے لوگوں کو گمراہ کرنے کی کوشش کی گئی ہے، اس کے نتیجے میں ایسا ہونا کوئی تعجب کا امر نہیں ہے۔ سوال یہ ہے کہ جس آدمی نے یہ کام کیا ہے وہ میرے نزدیک اس نے صرف اسلام اور قرآن کی توہین نہیں کی ہے بلکہ اس نے اس اپنے خود اپنے مذہب کی یعنی عیسائیت کی، حضرت عیسیٰ کی، حضرت مریم کی توہین کا ارتکاب کیا ہے، چونکہ قرآن کریم اللہ رب العزت کی وہ آخری کتاب ہدایت ہے جس کے اندر کے حضرت مریم کے نام سے ایک سورت موسوم ہے، وہ کتاب ہے جس میں حضرت عیسیٰ کی پیدائش سے لے کر آپ کے مشن تک ہر چیز کی وضاحت و صراحت موجود ہے۔ دوسری بات ایک اور ہے جو آپ کا سوال ہے، اور وہ یہ ہے کہ کسی طرح سے عالم اسلام کے اندر ایک بے چینی پیدا ہو، عالم اسلام مشتعل ہو، عالم اسلام فساد پہ آمادہ ہو جائے۔ خود امریکہ کے اندر جو مسلمان ہیں، یورپ میں جو مسلمان ہیں، وہ مشتعل ہو کر تشدد پر آمادہ ہو جائیں اور اس طرح سے ان سے انتقام لینے کا، ان کے خلاف ایکشن لینے کا لوگوں کو موقع مل جائے۔ اس لیے بہت سوچ سمجھ کر ہمیں ان چیزوں کو کا جواب دینا ہوگا۔ ہمیں احتجاج کرنا چاہیے، مسلمان اقوام کو مجلس اقوام متحدہ میں باقاعدہ طور پر اس کے لیے مذمتی قرارداد پاس کرانی چاہیے، ہمیں اس پر آمادہ کرنا چاہیے دنیا کو کہ اس طرح کی چیزوں کے خلاف ہم ایک جٹ ہو جائیں۔ ہندوستان میں ابھی ایک واقعہ ہوا تھا، سائبیریا کے اندر ایک عدالت میں گیتا پر، جو ہندوؤں کی مقدس کتاب ہے اور ہندوستان میں اس کو ایک اہم مذہبی طریقے کی حیثیت حاصل ہے، اس پر پابندی لگانے کی بات کہی گئی تھی۔ ہندوستان کے اندر تمام مذاہب کے لوگوں نے، جس میں مسلمان، ہندو، سکھ، عیسائی سب تھے، انہوں نے اس پر پابندی کے خلاف آواز بلند کی۔ آج بھی اسی طرح ضرورت ہے کہ عالم اسلام کے جو مذہبی رہنما ہیں وہ آگے بڑھ کر آئیں، وہ پوپ سے رابطہ قائم کریں، آج بشپ آف کینٹبری سے رابطہ قائم کریں، وہ دلائی لاما سے رابطہ قائم کریں، وہ دوسرے مذاہب کے پیشواؤں سے رابطہ قائم کریں، اور مذہبی کتابوں کی بے حرمتی کرنے کے خلاف ایک ایسے قانون کی داغ بل ڈالنی چاہیے کہ کوئی اس کے بارے میں ایسا مضموم حرکت کرنے سے پہلے 20 دفعہ سوچے کہ اس کے کتنے سخت نتائج برآمد ہوں گے، اور خود عالم اسلام نہیں، عالم انسانیت جو ہے وہ کس طرح سے اس پر اس کے خلاف سامنے آئے گی اور سخت کارروائی کی جائے گی۔ ایک اور مسئلہ بھی ہے، اس کو بھی نہیں بھولنا چاہیے، کچھ لوگوں کا کی مرضی ہے، کچھ لوگوں کی منشا ہے کہ مسلمانوں کی توجہ ان کے اصل اور حقیقی مسائل سے ہٹ جائے، فلسطین کی تحریک کو وہ بھول جائیں، اور اس طرح کی چھوٹی چھوٹی چیزوں میں پڑھ کر اپنی توانائیاں جو ہیں وہ اس طرف صرف کریں، ادھر نہ جائیں، اور اس طرح اسرائیل جو ایک بہیمانہ انداز سے، صفاکانہ انداز سے کیا فلسطینیوں کے ساتھ ظلم کر رہا ہے، اس سے لوگوں کی توجہ ہٹ جائے۔
شکریہ، بہت بہت شکریہ۔ حیدر حسین صاحب، آپ لائن پہ رہے ہیں جناب؟
جی جی
جی۔ پروفیسر اختر الواسے کی گفتگو آپ نے ملاحظہ فرمائی ہوگی، ان کا کہنا یہ ہے کہ یہ جو اس طرح کی حرکتیں کی جا رہی ہیں، ان کا ایک مقصد یہ بھی ہو سکتا ہے کہ مسلمانوں کے جو اصل مسائل ہیں ان سے مسلمانوں کی توجہ ہٹا دی جائے۔ کیا کہیں گے آپ اس بارے میں؟
جی بالکل صحیح ہے، کیونکہ آپ دیکھیں نا کہ ابھی ریسنٹلی جو ڈیولپمنٹ ہو رہی ہے اسرائیل میں، نتن یاہو حکومت نے مزید جو ہے وہ ویسٹ بینک کے مغربی جو علاقہ ہے اس کے اندر مزید انہوں نے سیٹلمنٹس اپروو کی ہیں، اور جس کی وجہ سے اس کا مطلب ایسا لگتا ہے کہ مستقبل میں جو دو ریاستی حل تھا اب وہ بھی ناممکن ہے۔ تو میرے خیال میں ایک وجہ یہ بھی ہو سکتی ہے کہ مسلمانوں کی توجہ اس قسم کے جذباتی ایشوز پہ کی طرف مبذول کرا کر جو اصل مسائل ہیں مسلمانوں کے، جو اصل ہمارے سیاسی اور دیگر حقوق کی باتیں ہیں، وہ ادھر سے ہماری توجہ ہٹ جائے اور ہم ان مسائل میں الجھ جائیں۔ اور اب یہ ہو بھی یہی رہا ہے، ہم یہ دیکھ رہے ہیں کہ مسلسل اسرائیل جو ہے وہ اقوام متحدہ کی تمام قراردادوں کی مخالفت کرتے ہوئے صریحاً وہ اپنی جو یعنی قبضہ ہے برقرار رکھے ہوئے، اپنا تسلط جو ہے وہ فلسطین پہ برقرار رکھے ہوئے، اور اپنی جو یعنی نئی نئی آبادیاں جو ہیں وہ تعمیر کی جا رہی ہیں مقبوضہ علاقوں کے اندر، اور ان علاقوں میں بھی جہاں پر خود امریکہ نے یہ کہا ہوا ہے کہ بھائی اگر ہم یہ چاہتے ہیں کہ مشرق وسطی میں کوئی پائیدار امن قائم ہو تو 67 کے جنگ سے پہلے کے جو سرحدیں تھیں اس پہ واپس جانے کا کوئی بات ہو سکے، لیکن اب یہ بات واضح ہو چکی ہے کہ اسرائیل یہ نہیں چاہتا کہ ایسا کوئی حل نکلے فلسطین کا جس میں اس اسرائیل کو جو ہے وہ 67 کی سرحد پہ واپس جانا پڑے۔ تو اسی لیے وہ ٹائم گین کر رہے ہیں، وہ اس پروسیس کو ڈیلے کرتے جا رہے ہیں، یعنی اوسلو ایکارڈ جو 1993 میں ہوا تھا اسے بھی گزرے ہوئے 20 سال ہونے والے ہیں، تو اس پہ بھی عمل درآمد نہیں ہو سکا۔ تو میں بالکل متفق ہوں اس بات سے کہ یہ اس کے پیچھے ایک یہ بھی وجہ ہو سکتی ہے کہ مسلمانوں کو ان جذباتی مسائل میں الجھا کے، کیونکہ دیکھیے نا کہ کسی کے جلانے سے قرآن کریم کی تو کوئی توہین نہیں ہوگی، قرآن تو اپنی جگہ پہ ایک الہامی کتاب ہے، وہ ہمیشہ کے لیے اور ہمیشہ قائم و دائم رہے گی، اس سے تو یعنی آپ یعنی ختم نہیں کر سکتے، قرآن کو تو دنیا سے ختم نہیں کیا جا سکتا، لیکن اس سے صرف یہی ہے کہ لوگوں کو اندر ایک جذباتی ہجان پیدا کرنا، لوگوں کو اس بات پہ مشتعل کرنا کہ وہ سڑکوں پر آئیں اور آ کے وہ احتجاج کریں، یہ اس طرح سے وہ جو اصل مسائل ہیں اس سے ہٹ جائے۔ ابھی آپ دیکھیے کہ جس طرح سے اسرائیل مشرق وسطی میں تمام تر یعنی اپنی جو بدماشیاں ہیں، اپنی جو ان کی جو تشدد کی پالیسیاں ہیں فلسطین کے خلاف، یا ایٹمی ہتھیاروں کی تیاری ہے، ان تمام مسائل کے اوپر کوئی توجہ نہیں ہے, پوری مغربی دنیا میں کوئی آواز نہیں اٹھاتا کہ جناب اسرائیل میں جس طرح انسانی حقوق کی پامالی ہو رہی ہے, جس طرح پر وہاں پر خواتین جو ہیں وہ جیلوں کے اندر بھوک ہڑتال کیے بیٹھی ہوئی ہیں, یا ہم دوسرے دیگر مشرق وسطی کے ممالک میں دیکھ رہے ہیں جو مثال کے طور پہ جو بحرین کی صورتحال ہے جہاں پر لوگ جو ہیں وہ جیلوں میں بھوک ہڑتال کیے بیٹھے ہیں, جہاں پر ڈاکٹرز اور ڈاکٹرز اور نرسیں جو ہیں وہ جیلوں میں پڑی ہوئے ہیں صرف اس لیے کہ انہوں نے زخمیوں کی عزت کی. تو جو اصل مسائل ہیں مسلمانوں کے اس سے توجہ ہٹ گئی, لوگ تھوڑی دیر کے لیے جو ہے وہ دوسرے مسائل کی طرف الجھ گئے ہیں اور دوسری طرف باتیں ہو رہی ہیں, اور کوئی انٹرنیشنل میڈیا جو ہے وہ ان باتوں میں توجہ نہیں دے رہا کہ جناب بحرین میں بھی تو انسان رہتے ہیں, وہاں پر بھی تو انسانی حقوق کی پامالی ہو رہی ہے, اس کے اوپر ہم کیوں نہیں بات کرتے, اس پہ کیوں نہیں توجہ دی جاتی, اس پہ کیوں نہیں میڈیا جو ہے وہ کوریج دیتا. تو میرے خیال میں اس بات سے متفق ہوں کہ اس کی ایک وجہ یہ بھی ہے کہ مسلمانوں کو کی توجہ جو ہے وہ اصل مسائل سے ہٹا دی جائے تاکہ اس قسم کے ایشوز میں مسلمان جو ہے وہ جذباتی ہو کر کوئی اس قسم کی حرکتیں کریں جس سے مزید مسلمانوں کا جو ایک تصور ہے پرسپشن ہے دنیا میں وہ خراب ہو.
جی بہت بہت شکریہ نذیر حسین صاحب. جناب اسلامی بیداری کے خلاف مغرب صہیونی لابی اور رجعت پسند طاقتوں کی مشترکہ سازش سے اس واقعے کا کیا تعلق ہو سکتا ہے؟
دیکھیے اس وقت پوری عرب دنیا میں ایک اسلامی بیداری کی تحریک بھی ابھر رہی ہے اور ابھر رہ چکی ہے, جس میں انہوں نے جتنی بھی مغرب نواز طاقتیں تھیں ان کو سرنگو کیا ہے. عوام سڑکوں پہ ہیں, ابھی تک مصر میں سڑکوں پہ ہیں, ابھی تک تیونس میں سڑکوں پہ ہیں, ابھی تک دیگر ممالک پہ سڑکوں پہ ہیں. وہ اس کے بعد کا مبین ثبوت ہے کہ جو عرب حکمران ہیں اور تھے جو گزشتہ کئی دہائیوں سے مسلمانوں کو اور خاص طور سے عربوں کو اپنا زیر نگوں کیے ہوئے تھے, اپنا محکوم کیے ہوئے تھے, اور وہ اب سامنے آ گئے ہیں, ان کو اب چھٹی اور رخصتی کی کوشش ہے. اور جو اس وقت اسلامی بیداری کی تحریکیں ہیں مسلم دنیا میں ان کو بھی ایک قسم کی قدغن لگانے کی ناکام کوشش کی جا رہی ہے. دیکھیے میں نے اپنے ابتدائی کلمات میں یہ گزارش کی تھی کہ اس سارے واقعے کے پیچھے مجھے یہودی لابی کا اور یہودی صہیونی طاقت کا ہاتھ بہت لگتا ہے. وہی بات ہے, دیکھیں اس وقت ایک اور میں ایلیمنٹ آپ کی خدمت میں عرض کرنے کی کوشش کر رہا ہوں کہ اس وقت ایک یوفوریا کریٹ کیا جا رہا ہے ایران کے نیوکلیئر پروگرام کے بارے میں بھی, اور اس کی زد میں بھی ایک دنیا کو تیار کیا جا رہا ہے. لیکن مجھے امید ہے اور دعا بھی ہے کہ ایرانی قوم جو ہے وہ بھرپور انداز میں اس کا بھی جواب دے گی, جس انہوں نے ڈرون ایک طیارے کو نیچے گرا لیا تھا, یہ بھی انشاءاللہ کریں گے. تو لہٰذا ایک یوفوریا کریٹ کیا جا رہا ہے کہ مسلمان دنیا میں جو تفرقات ہیں ان کو مزید ہوا دی جائے, اور مسلمانوں کو اور کرسچنز کو آپس میں لڑایا جائے, اور تاکہ یہ جو رجعیت پسندی ہے اس کو مزید فروغ ملا جا سکے, اور دنیا کو یہ باور کرایا جا سکے جو ایک مسلمان جو ہیں وہ شدت پسند ہیں, انٹی ماڈرنسٹ ہیں, انٹی ڈیموکریٹس ہیں, یہ کوئی بھی بات جو ہے وہ ماننے کے لیے تیار نہیں ہیں. لہٰذا ان کا ایک ہی حل ہے کہ ان کو وائلنس کے ذریعے ان کو سکویز کیا جائے, ان کو مختلف جو جگہیں ہیں ان سے نکال باہر کیا جائے, ان کو کی ایلیمنٹس میں کی پوسٹ پہ جو مختلف دنیا میں اس وقت لوگ ہیں ان سے ہٹایا جائے. اس طرح کی جو چیزیں ہیں وہ کوشش کی جا رہی ہے. لیکن ایک ایلیمنٹ بڑا امپورٹنٹ ہے, وہ یہ ایلیمنٹ ہے کہ دنیا کا کوئی بھی مذہب ہو, میں نے غلطی سے گزشتہ 8-10 سال پہلے ایک سٹڈی کی تھی جس میں میں نے دنیا کے مختلف مذاہب کا ایک موازنہ کیا تھا, 6 مذاہب کا میں نے موازنہ کیا تھا. کسی بھی ایک مذہب میں, چاہے وہ ہندو مذہب ہو, چاہے وہ حضرت ابراہیم کے 3 الہامی مذاہب ہوں, ان میں کہیں بھی جو ہے وائلنس کی بات نہیں ہے, کہیں بھی جو ہے وہ انسان سوزی کی یا کسی کے مذہب کے خلاف کرنے کی بات ہے. یہ انسان کے بنائے ہوئے قوانین ہیں جو مختلف مذاہب کا سہارا لے کر ان چیزوں کو آگے بڑھ, چاہے وہ مسلمان ہوں, چاہے وہ یہودی ہوں, چاہے وہ عیسائی ہوں, چاہے وہ ہندو ہوں, چاہے کسی مذہب کے ہوں, وہ صرف اپنے مذہب کا سہارا لے کے اپنے مضموم سیاسی عزائم کو آگے بڑھانے کے لیے ان چیزوں کو سامنے لا رہے ہیں. دیکھیں ایک وقت وہ تھا جب مسلمانوں کو رجعیت پسند کہا جا رہا تھا, اب ہمیں یہ رجعیت پسندی جو ہے وہ یورپ میں, امریکہ میں اور کینیڈا میں نظر آ رہی ہے. وہ اس چیز کا ثبوت ہے کہ انہوں نے اپنے اوپر ایک نقاب سا ڈالا ہوا ہے, اندر سے یہ ہمارے سے بھی زیادہ قبی ہیں, ہمارے سے بھی زیادہ ان کے دل میں نفرتیں بھری ہوئی ہیں, اور یہ آج ہمیں یہ باور کروانے کی کوشش کی جا رہی ہے, کہا یہ جا رہا ہے कि जी हम लोग जो हैं वर्दियत पसंद हैं, हम लोग जो हैं वो एंटी मॉडर्निस्ट हैं, हम लोग जो हैं एंटी डेमोक्रेट्स हैं, हम जो हैं वो अवामी हकूक़ को ख़राब किए हुए हैं। दो बातें जो हमारे भाइयों ने वहाँ पे बताई हैं, डेफिनेटली मुसलमान दुनिया के जो असल मुहरिक हैं या असल अहदाफ हैं उनसे हटाने की भी कोशिश है, और दूसरी बात आप ये देखिए कि इस वक्त जो एक कुरान करीम को जो ये किया जा रहा है, ये इस बात का भी सबूत है कि ये किताब जो है ये ना सिर्फ इल्हामी है बल्कि सदाकत पे मबनी है। आज तक कभी आपने ये वाक़या सुना है कि खुदा ना खासा किसी ने किसी और इल्हामी किताब को जलाने की मज़मून साजिश की हो? तो सदाकत और हकीकत को हमेशा ही झुटलाया जाता है और ख़त्म करने की नाकाम कोशिश की जा सकती है, लेकिन अल्लाह ताला ने ख़ुद कुरान में इरशाद फरमाया है ला रैब फी, इसमें कोई शक नहीं है, और अल्लाह ताला ने इस किताब को ख़ुद हिफाजत का अहद किया हुआ है। लिहाजा ये जो मज़मूम कोशिशें हैं इनको हमें खंदा पेशानी से सामना करना पड़ेगा, लेकिन फिर भी अर्ज़ कर रहा हूँ कि इसके लिए हमें यक ज़बान होकर तमाम 57 मुस्लिम कंट्रीज़ को और 1 अरब से ज़ायद मुसलमान लोगों को सामने आना पड़ेगा और बताना पड़ेगा कि इस्लाम टॉलरेंट है, इस्लाम जो है वो एंटी मॉडर्निस्ट नहीं है, वो तमाम मज़ाहिब को जो है वो सामने रख के इस्लाम का नाम ही सलामती है। लिहाजा ये चीज़ें जो हैं ये बावर करवानी पड़ेंगी और इन चीज़ों को दूर करना पड़ेगा और ये बताना पड़ेगा कि इस इल्हामी किताब में, जैसे हमारे भाई अख्तर वासी साहब ने भारत से फरमाया है कि इस किताब में हज़रत मरियम का जिक्र है, इस किताब में हज़रत ईसा को और हज़रत मूसा का जिक्र है जो कि यहूदियों के भी और ईसाइयों के भी पैगंबर हैं, उनके चाहने वाले हैं, लिहाजा असल हकीकत को सामने ला के और जो ईसाई हैं या यहूदी हैं जो जिनके सियासी निज़ाम नहीं हैं उनको ये चीज़ें बावर करवानी पड़ेंगी।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया। अख्तर वासी साहब, अमेरिका एक तरफ तो मुसलमान मुल्कों में अपने फौजी रखे हुए है, अफगानिस्तान में खास तौर पर
जी,
लंबे अरसे तक मुख्तलिफ बहानों से अपने फौजियों को बाकी रखने की राहें तलाश कर रहा है, और दूसरी तरफ इस किस्म की हरकतों से मुसलमानों के खिलाफ मुसलमानों के खिलाफ इस किस्म की हरकतें कर रहा है कि जिससे मुसलमानों में उसके खिलाफ नफरत बढ़ती जा रही है। ये फिर वो मुसलमान मुल्कों में अपना असर व रसूख या अपने फौजियों को बाकी कैसे रख सकेगा इस किस्म की हरकतें करके?
नहीं देखिए, यहीं पर सवाल आता है कि सेहूनी जो जहन है, सेहूनी जो साजिश है, वो ईसाई और इस्लामी दुनिया को एक दूसरे के मुकाबले खड़ा करने की, उन्हें हरीफ बनाए रखने की है। चूंकि जब तक दुनिया के दो बड़े मज़हबों के मानने वाले आपस में बरसरे पैकार रहेंगे, एक दूसरे से नफरत का शिकार, एक दूसरे के खिलाफ नफरत का शिकार रहेंगे, उसी वक्त तक सेहूनी अज़ाइम जो है उनके लिए फिजा साजगार रहेगी। तो इस बात को हमें समझना चाहिए, और हमसे ज़्यादा इस बात को समझने की ज़रूरत जो है वो ख़ुद अमरीकी इंतज़ामिया को है, अमरीकी मुआशरे को है। हमें भी सोचना चाहिए क्या हमने इस तरह से अपने मौक़िफ़ को, अपनी इस सदाकत को, इस सच्चाई को, अरब जो अमरीकी मुआशरा है, अमरीकी ऐवान इख्तदार है, अमरीकी पॉलिसी साज है, उनके सामने पेश किया है या नहीं किया है। हमें एक बात और जो मुझे अर्ज़ करनी है वो ये है कि अमरीका जो है, अगर इस तरह के वाकयात वहाँ पर होंगे तो उससे उसकी इमेज आलम इस्लाम में नहीं आलम इंसानियत में और ज़्यादा मजरूह होगी, और ज़्यादा मखदूश होगी, और उसके वक़ार के अंदर एक तनज़ुली होगी, इसमें कोई शक नहीं है। जहाँ तक कुरान का सवाल है, इस्लाम का सवाल है, हमारे लिए ये कोई नई चीज़ नहीं है। इसका आगाज़ और इब्तदा शातिमे रसालत सलमान रुश्दी से नहीं होता है, बल्कि इकबाल की ज़बान में अगर अर्ज़ करें, सतीज़ा कार रहा है अज़ल से ता इमरोज़, चिरागे मुस्तफ़वी से शरारे बहलू भूले भी। अंदाजे रूमी और शामी बदलते रहते हैं, लेकिन इस्लाम और कुरान के खिलाफ, पैगंबर इस्लाम के खिलाफ जो कोशिशें हैं, जो साजिशें हैं, वो जारी रहती हैं। लेकिन جس چیز کا کی حفاظت کا اعلان، جیسا کہ ہم اس سے فاضل، مجھ سے پہلے ایک ہمارے فاضل کہ ہمیں مذاکرہ نگار کہہ رہے تھے، جس کا جس کی حفاظت کا وعدہ اللہ نے کر لیا ہے اس کو کوئی نہ مٹا سکتا ہے، نہ کوئی دبا سکتا ہے، نہ کوئی فنا کر سکتا ہے. حق بہرحال حق ہے، وہ ظاہر ہو کر رہتا ہے، وہ باقی رہتا ہے، وہ اپنے کو منواتا ہے. یہ باطل ہے جو مٹتا ہے، جو اور باطل کو مٹنا ہی ہوتا ہے قرآن کے الفاظ میں. تو ہمیں اس حقیقت کو خوب سمجھ لینا چاہیے. اور ایک میں جو بات عرض کر رہا ہوں وہ یہ کہ اس وقت یہ وقت آ گیا ہے کہ آپ عالم عرب یا عالم اسلام کی جو حکومتیں ہیں ان پر انحصار کرنے کے بجائے ہمارے یہاں جو دانشوری کی سطح پر لوگ ممتاز ہیں، جو ہمارے مذہبی رہنما ہیں، جو سیاسی مقتدرات سے الگ اپنی پہچان بنائے ہوئے ہیں، اعتبار اور اعتماد کے مالک ہیں امت کے، ان کو آگے بڑھ کے آنا چاہیے اور دنیا کے مختلف مذہبی رہنماؤں کے ساتھ مل کر، جس میں ہندوستان کے شنکراچاریہ بھی ہو سکتے ہیں، جس کے اندر میں نے پہلے کہا پوپ بھی ہو سکتے ہیں، آرچ بشپ آف کینٹبری ہو سکتے ہیں، دلائی لاما ہو سکتے ہیں، اور سکھوں کے جتھے دار ہو سکتے ہیں، ان سب کو لے کر ایک ہمیں ایک جسے کہتے ہیں ایسا محاذ تیار کرنا چاہیے کہ کوئی بھی دریدہ دہن کسی بھی قیمت پر کسی بھی مذہبی مقدس کتاب کو اور مذہبی شخصیت کو جو کسی مذہب کی پیشوا ہو اس کے خلاف کوئی توہین کا تصور بھی نہ کر سکے. اس بات کی ضرورت ہے. امریکہ کو اپنے معاملات کو خود سمجھنے دیجئے. ہمیں صرف یہ ہے کہ ہم یہ پیغام ان تک ضرور پہنچا دیں کہ آپ کے یہاں جو کچھ ہو رہا ہے وہ دنیا میں آپ کی گرتی ہوئی ساکھ کو اور تیزی سے گراوٹ کی طرف لے جائے گا. آپ اپنے کو دنیا کی قدیم ترین جمہوریت کہتے ہیں، آپ اپنے آپ کو ایک کثیر المذاہب، کثیر الثقافت، کثیر اللسان مملکت کہتے ہیں، لیکن وہاں پر یہ احترام مذاہب کہاں گیا ہے؟ آپ ایسے لوگوں کے جو ٹیری جونز ہیں ان کے ٹیریبل ایکٹ جو ہیں ان کے خلاف ایکشن کیا لے رہے ہیں اور دنیا کو کیا میسج دے رہے ہیں، یہ بات ان کو بتانے کی ضرورت ہے.
بہت بہت شکریہ اختر الواسع صاحب. اور اسی کے ساتھ ہم نذیر حسین صاحب اور حیدر حسین صاحب کے بھی شکر گزار ہیں کہ آج کے پروگرام میں انہوں نے ہمارا ساتھ دیا. بہرحال کبھی امریکی پادری تو کبھی امریکی فوجی قرآن کریم کی بے حرمتی کرتے ہیں. مسلمانوں کا رد عمل سخت ہوتا ہے تو امریکی حکام اس حرکت سے برات کا اعلان کرتے ہیں، لیکن آزادی اظہار کے نام پر اس کا دفاع بھی کرتے ہیں. آزادی اظہار کے نام پر قرآن کریم کی بے حرمتی کی جاتی ہے، اسلام اور اسلامی مقدسات کی توہین کی آزادی دی جاتی ہے، لیکن اگر آزادی اظہار ہے تو پھر غاصب صہیونی حکومت کے خلاف بولنے اور نام نہاد ہولوکاسٹ پر بحث کی اجازت کیوں نہیں دی جاتی؟ لیکن اس قسم کی حرکتوں پر سب سے زیادہ افسوسناک نام نہاد مسلمان ملکوں کے حکام کی خاموشی ہے. خاص طور پر سعودی عرب کے حکام کی خاموشی بڑی معنی خیز ہے، جو اپنے آپ کو خادم الحرمین اور اسلام اور مسلمانوں کا ٹھیکیدار کہتے ہیں. اسی کے ساتھ پروگرام انداز جہاں اپنے اختتام کو پہنچتا ہے. پروگرام کے بارے میں ہمیں آپ کی رائے کا بھی انتظار رہے گا. ہمارا ای میل ایڈریس ہے andaz_jahan@sahar.tv.ir. اب ہم آپ سے اجازت چاہتے ہیں.